नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। साथमा छौं रत्नावली शर्मा र श्रीया नेपाल। आज मिति 2078 साल माघ 25 गते मंगलबार, माघ शुक्ल सप्तमी तिथि, तदनुसार सन् 2022 फेब्रुअरी 8 तारीक, नेपाल सम्बत 1142।
देशका 753 स्थानीय तहमा एकै दिन एकै पटक स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले 30 वैशाख 2079 लागि निर्वाचनको मिति घोषणा गरेको छ। राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिकहरूले यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। राजधानी दैनिकले स्थानीय तह निर्वाचन 30 वैशाखमा, 753 पालिकामा एकै चरणमा निर्वाचन, 35,000 बढ़ी जनप्रतिनिधि चयन हुने शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले यही प्रसंगलाई अब 95 औं दिनमा स्थानीय तह निर्वाचन शीर्षकमा मुख्य खबर छापेको छ। अन्नपूर्ण पोस्टले दैलोमा आउँदैछन् दलहरू, स्थानीय चुनाव वैशाख 30 शीर्षकमा मुख्य समाचार छापेको छ भने नेपाल समाचार पत्रले स्थानीय तहको निर्वाचन आगामी वैशाख 30 शीर्षकमा मुख्य समाचार छापेको छ। यस्तै नयाँ पत्रिका दैनिकले 35,221 जनप्रतिनिधि छान्न 30 वैशाखमा स्थानीय निर्वाचन, 753 पालिकामा 1,506 प्रमुख र उपप्रमुख, 6,743 वडाध्यक्ष र हरेक वडामा चारजनाका दरले 26,972 सदस्यका लागि मतदान शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले स्थानीय तह निर्वाचन सुनिश्चित, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्री परिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख 30 गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ भन्दै नागरिकले मुख्य खबर छापेको छ। गोर्खापत्र दैनिकले वैशाख 30 स्थानीय निर्वाचन आयोग निर्वाचन गराउन सक्षम छ प्रमुख आयुक्तको भनाईसहित मुख्य समाचार छापेको छ। नेपाल सरकारले स्थानीय तहको निर्वाचन आगामी 2079 वैशाख 30 गते शुक्रबार देशभर एकै चरणमा गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनको मिति घोषणासँगै देशका 753 स्थानीय तहको निर्वाचन एकै दिन हुने भएको हो। नेपालको संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन दोस्रो पटक हुन लागेको हो। यसअघि 2074 साल वैशाख 31, असार 14 र असोज 2 गते 3 चरणमा निर्वाचन भएको थियो। सोमबार बसेको मन्त्री परिषद बैठकले स्थानीय तह निर्वाचन गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय तहको निर्वाचनको मिति 2079 वैशाख 30 गते हुने गरी तोकिएको बताउनुभयो। वैशाख 30 स्थानीय निर्वाचन शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोग सम्पूर्ण रूपमा सक्षम रहेको बताउनु भएको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले औपचारिक रूपमै तयारी शुरू गरेको जानकारी दिनुभयो। उहाँले निर्वाचनसँग सम्बन्धित 55 क्रियाकलाप समेटिएको निर्वाचन कार्यक्रम छिट्टै आयोगले स्वीकृत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, बाहिरबाट निहाल्दा निर्वाचन एक दिनको काम हो, तर साह्रै जटिल विषय हो। तोकिएको समयमै जटिल व्यवस्थापकीय कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग पूर्ण रूपमा सक्षम छ। कानून बमोजिम निर्वाचनका लागि 120 दिन आवश्यक पर्ने भए पनि आयोग सक्षम भने अब आयोग समक्ष भने अब 94 दिन मात्रै उपलब्ध छन् गोर्खापत्रले छापेको छ।
यता नागरिक दैनिकले स्थानीय तह निर्वाचन सुनिश्चित, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्री परिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख 30 गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ। यो शीर्षकमा नागरिक दैनिकले मुख्य खबर बनाएको छ। सरकारले स्थानीय तहको निर्वाचन वैशाख 30 गते एकै चरणमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्री परिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख 30 गते गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकबाट आगामी वैशाख 30 गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने निर्णय भएको छ। सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभयो, निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गरेको हो। संविधान र ऐनको फरक फरक व्यवस्थाका कारण स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा गठबन्धनकै दलहरूबीच केही समय अघिसम्म मतभेद थियो। संविधानले स्थानीय तहको कार्यकाल सकिएको 6 महिना भित्र निर्वाचन गर्ने व्यवस्था गरेको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी कार्तिक मंगिरमा निर्वाचन गर्नुपर्ने अडान राखेका थिए। तर सरकारको नेतृत्व गरेको कांग्रेसले संविधानको मूल भावना मुलुकलाई जनप्रतिनिधिविहीन नबनाउने रहेको भन्दै निर्वाचन गर्नुपर्ने अडान राखेको थियो। कांग्रेसको अडानपछि गठबन्धनका शीर्ष नेताले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
यसैबीच सरकारद्वारा घोषित स्थानीय तहको निर्वाचनलाई सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्षी दल सहित अन्य दलले स्वागत गरेका छन्। मन्त्री परिषदको सोमबारको बैठकले 2079 वैशाख 30 गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो। निर्वाचन घोषणाबारे प्रतिक्रिया दिनुहुँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नेतृत्व गरिरहेका दलका रूपमा स्थानीय तहको निर्वाचन गराउन कांग्रेस पहिलो जिम्मेवारीमा रहेको स्पष्ट पार्नुभयो। नेकपा एमालेका उपमहासचिव प्रदीप गेवालीले संविधान बमोजिम सरकारद्वारा घोषित निर्वाचन स्वागत योग्य भएको प्रतिक्रिया दिनुभयो। यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरूङले सत्ता गठबन्धनका पाँच दलले जेठमा निर्वाचन गर्ने सुझाव दिएको भए पनि सरकारले वैशाख 30 घोषणा गरेको बताउनुभयो। सत्ता गठबन्धन घटक नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवड़ाले निर्वाचन घोषणा स्वागत योग्य भएको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले 2074 सालको असोजमा जनप्रतिनिधिहरूको कार्यकाल केही महिना घटे पनि असोजमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल केही महिना घटे पनि मध्यमार्गी प्रस्तावका रूपमा वैशाखमा निर्वाचन गर्ने सरकारको प्रस्ताव सान्दर्भिक रहेको बताउनुभयो। सकारात्मक र स्वागतयोग्य दलहरू शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग र चारवटै सुरक्षा निकायले सरकारसँग 39 अर्ब भन्दा बढ़ी रकम माग गरेका छन्। आयोगले 12 अर्ब तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागले 29 अर्ब मागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा सरकारले बजेटमा निर्वाचन शीर्षकमा 10 अर्ब मात्र विनियोजन गरेको छ। बाँकी रकम अर्थ मन्त्रालयले विविध शीर्षकबाट जुटाउने मन्त्रालयले जनाएको छ। यसैबीच निर्वाचनमा नेपाल प्रहरीको सबैभन्दा धेरै खर्च हुन्छ। एकै चरणमा निर्वाचन हुँदा 1 लाख भन्दा धेरै म्यादी प्रहरी चाहिने र 1400 गाड़ी थप चाहिने प्रहरीको आकलन रहेको छ। समग्र खर्चका लागि प्रहरीले 14 अर्ब माग गरेको छ। यस सम्बन्धमा विस्तृत प्रस्ताव तयार गर्न गृह मन्त्रालयले सहसचिव मुकुन्द निरौलाको नेतृत्वमा समिति बनाएको छ। अन्य 3 सुरक्षा निकायले 13 अर्ब अनुमानित खर्चको प्रस्ताव गरेका छन्। 35,221 प्रतिनिधि छान्न 30 वैशाखमा स्थानीय निर्वाचन, 753 पालिकामा 1506 प्रमुख र उपप्रमुख, 6,743 वडाध्यक्ष र हरेक वडामा 4 जनाका दरले 26,972 सदस्यका लागि मतदान, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ। आयोगले सोमबार निर्वाचनको मिति तोकिएसँगै नामावली संकलन पनि स्थगित गरेको हो। निर्वाचन कानूनमा मिति घोषणा भएपछि नामावली संकलन रोक्नुपर्ने व्यवस्था छ। आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित गर्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गरिएको जानकारी दिनुभयो। मतदाता नामावली संकलन स्थगित राजधानीले छापेको छ।
चुनावको प्रसंगपछि अब फरक प्रसंग। एमसीसी संसदीय समितिमा शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। 2.5 वर्ष अघि संसदमा दर्ता भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौतामाथि संसदीय समितिमा छलफल हुने भएको छ। संसद फुल हाउसमा पेश हुनु अघि नै यो सम्झौतामाथि समितिमा छलफल हुन लागेको हो। सामान्यतया संसदमा दर्ता भएका विधेयक तथा सन्धि सम्झौतासँग सम्बन्धित दस्तावेजहरू संसदमा पेश भएर आवश्यक परे मात्रै थप सुझाव सहितको प्रतिवेदन पेश गर्न संसदीय समितिमा छलफलका लागि पठाउने परम्परा छ। सत्ता गठबन्धनभित्रको मतभेद र सभामुख अग्निप्रसाद सापकोटाको अडानका कारण प्रतिनिधि सभामा टेबल हुन नसकेको एमसीसी सम्झौतामाथि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुने भएको हो। प्रतिनिधि सभाको विधेयक शाखामा 2076 असार 30 दर्ता भएको उक्त सम्झौता अहिलेसम्म संसदीय अनुमोदनका लागि अघि बढ़न सकेको छैन। समिति भएको सोमबार बसेको बैठकमा सदस्यहरूले कुरा उठाएपछि सभापति पवित्रा निरौला खरेलले सम्झौतामाथि छलफल गरिने बताउनुभयो। समय निर्धारण गरेर बैठक बोलाउने उहाँले जानकारी दिनुभयो। एमसीसी बारे छलफलको माग भएको छ। उहाँले भन्नुभयो, यस विषयमा सांसदहरू अनभिज्ञ भएर बस्नु उचित भएन, अर्को बैठकमा हामीले छलफल गर्नुपर्छ। एमसीसी सम्झौता बारे सर्वत्र छलफल भइरहेका बेला सांसद मौन रहन नहुने उहाँको भनाइ छ। सम्झौताको पक्ष विपक्षमा सारा नेपाली जुरुक्क भएका बेला हामी कानमा तेल हालेर बस्नु शोभनीय हुँदैन। उहाँले भन्नुभयो, बैठकमा एमाले र माओवादीका सांसदले खरेलसँग एमसीसी सम्झौतामाथि समितिमा व्यापक छलफल गर्नुपर्ने माग गरेका थिए। एमाले सांसदहरू भीम रावल, दीपक प्रकाश भट्ट र सुजिता साक्यले सम्झौतामाथि समितिमा छलफल गराउन माग गर्दा कांग्रेस सांसद दिव्यमणि राज भण्डारीले भने प्रतिनिधि सभाको अवरोध हटाएर सम्झौता टेबल गर्न दिन एमाले सांसदलाई आग्रह गर्नुभएको थियो। एमसीसी संसदीय समितिमा सत्ता गठबन्धनभित्रको मतभेद र सभामुखको अडानका कारण प्रतिनिधि सभामा टेबल हुन नसकेको सम्झौतामाथि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल हुँदै कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
राजनैतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा शीर्षकमा नागरिकले समाचार छापेको छ। कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनैतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रष्टीकरणले राजनैतिक स्वार्थका लागि कूटनीतिको दुरूपयोग गरेको देखाउँछ भन्दै नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। यसैबीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ। सदन सञ्चालन नभएसम्म एमसीसी टेबल गराउने पक्षमा नदेखिनुभएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृह कार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहनु भएको छ। सरकारले माघ 26 गतेको बैठकमा एमसीसी सदनमा टेबल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृह कार्य गरिरहनु भएको छ। उहाँले यो प्रस्ताव कार्य व्यवस्था परामर्श समितिको बैठकमा राख्दै हुनुहुन्छ। एमसीसी बारे सबै सांसदलाई बोल्न दिइने नागरिकले छापेको छ।
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि दबावमा परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटिको बैठक बोलाउनु भएको छ। बैठक माघ 28 र 29 गते काठमाण्डुको प्रज्ञा भवन कमलादीमा बस्दैछ। केन्द्रीय समिति बैठक पदाधिकारी चयन लगायतका विषयमा टुंगो लगाउन बोलाइएको भए तापनि एमसीसी बैठकको मुख्य एजेण्डा बन्ने भएको छ। अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूसँग यस विषयमा आन्तरिक छलफल अगाडि बढ़ाउनु भएको छ। माओवादीभित्रै नारायण काजी श्रेष्ठ, देव गुरूङ लगायतका नेताहरूले एमसीसीलाई प्रचण्डले लेखेको पत्रलाई लिएर चर्को आलोचना गर्दै आउनु भएको छ। दबावपछि गृह कार्यमा प्रचण्ड, माओवादीले बोलायो केन्द्रीय कमिटिको बैठक, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
तपाईँले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। दोहोरो चरित्रले विद्युत पूर्वाधार निर्माणमा सकस, शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै समाचार छापेको छ। विद्युत उत्पादन बढ़दै जाँदा त्यसलाई मुलुकभर सहज र दिगो रूपमा वितरण गर्ने प्रसारणलाई निर्माणको गति भने सुस्त छ। बढ़दो ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारणलाई निर्माणलाई विशेष प्राथमिकतामा राखे पनि लगानी, निर्माण प्रक्रिया, स्थानीय अवरोध तथा सरकारी निकाय बीचकै समन्वय अभावले यो प्रक्रिया अवरूद्ध छ। सरकारले नदी करिडोरमा आधारित उच्च क्षमताका प्रसारण लाइन बनाउन दशक पहिलेदेखि नै प्रक्रिया अघि थाले पनि निर्धारित समयमा तयार हुन सकेका छैनन्। यसकै कारण पनि गत वर्षायाममा देशको एक भूक्षेत्रमा विद्युत आवश्यकता रहँदा अन्यत्रको 600 मेगावाटसम्मको विद्युत उत्पादन नै नगरेर खेर फाल्ने अवस्था आएको थियो, गोर्खापत्रले छापेको छ।
भजन मण्डली, सार्वजनिक शौचालय, मन्दिर, व्यवस्थापन कार्यालय, व्यायाम स्थलका नाममा बागमती नदीको दायाँ बायाँ किनारमा सयौं रोपनी सरकारी जग्गा अतिक्रमण भएको पाइएको छ। बागमती नदीको दायाँ बायाँ अतिक्रमण गरेर बनाइएका स्थायी तथा कच्ची संरचना खाली गराउन शुरू गरिएको छ। पहिलो चरणमा गोकर्ण ड्यामदेखि गुहेश्वरीसम्म बागमती दायाँ बायाँ क्षेत्रमा अतिक्रमण गरेर बनाइएको संरचना खाली गरिएको छ। दोस्रो चरणमा तत्कालै तिलगंगादेखि थापाथली सम्मका संरचना खाली गराउने तयारीमा सरकार रहेको छ। तिलगंगादेखि थापाथली सम्मको अतिक्रमित संरचना खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ 15 गते 7 दिने सार्वजनिक सूचना निकालेको थियो। निर्धारित समयभित्र अतिक्रमित संरचना नहटाए समितिले आफै खाली गर्ने भनी सूचनामा उल्लेख छ। अब केही दिन पर्खने र केही दिनसम्म संरचना नहटाए समितिले आफै हटाउने समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले बताउनुभयो। समितिले निकालेको तथ्याङ्क अनुसार तिलगंगादेखि थापाथलीसम्म बागमती नदीको दायाँ बायाँ किनारामा 1664.17 वर्ग किलोमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोड़िएको छैन। भजन मण्डलीका नाममा सयौं रोपनी जग्गा अतिक्रमण नागरिक दैनिकले छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय कुपालो बालुवाटार बैठकको सन्देश शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। स्थानीय निर्वाचन अवरूद्ध संसद तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी वर्तमान नेपाली राजनीतिका सर्वाधिक चासो एवं चर्चाका विषयहरू बनिरहेका छन्। यी महत्वपूर्ण विषयमा सहमति हुन नसक्नुको प्रमुख कारण सत्तापक्ष तथा प्रमुख प्रतिपक्षी दलबीचको विश्वासपूर्ण वातावरण एवं रचनात्मक वार्ताको अभाव नै हो। वर्तमान सरकार बनेपछि प्रधानमन्त्रीले महत्वपूर्ण विषयमा बोलाएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहभागिता हुने गरेको थिएन। प्रतिपक्षको सहभागिता आम सहमतिमा आवश्यक हुन्छ। यसले राष्ट्रिय राजनीति संस्कारको उच्च आयामलाई प्रतिनिधित्व गर्छ। तर ती महत्वपूर्ण बैठक प्रतिपक्षको अनुपस्थितिले पूर्ण रूपेण उपलब्धिपूर्ण हुन सकिरहेका थिएनन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आम राष्ट्रिय सहमतिका लागि केही दिन अगाडि बैठक बोलाउनु भएको थियो। यसलाई शीर्ष नेतृत्वको बालुवाटार बैठकका रूपमा समेत हेरिएको छ। सत्ता घटकको अर्को प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष समेत सहभागी भएको तीन शीर्षस्थ नेतृत्व बीचको छलफल वर्तमान नेपाली राजनीतिका महत्वपूर्ण विषयमा केन्द्रित भएका छन्। शीर्षस्थ नेताहरू बीच भएको बैठकलाई सहभागी दुवै पक्षले निकै सकारात्मक ढंगबाट लिएको पाइएको छ। यस्ता शीर्षस्थ बैठकहरूले निरन्तरता पाएर मुलुकका समस्या समाधान गर्न राजनैतिक प्रतिबद्धताको संस्कार विकास हुनेमा आशावादी हुन सकिन्छ भन्दै गोर्खापत्रले बालुवाटार बैठकको शीर्षकमा सम्पादकीय छापेको छ। एमसीसीको विषयलाई लिएर कान्तिपुरले दाहालको द्वैत चरित्र र देशले चुकाउनु पर्ने मूल्य शीर्षकमा सम्पादकीय उठाएको छ भने नेपाल समाचार पत्रले दाउपेचमा एमसीसी शीर्षकमा सम्पादकीय छापेको छ। यस्तै राजधानी दैनिकले पनि एमसीसीकै विषयलाई सम्पादकीयमा उठाएको छ। जनतालाई नहाट शीर्षक दिएर नागरिक दैनिकले बेछेगान बोली शीर्षकमा एमसीसीकै विषयलाई सम्पादकीयमा उठाएको छ भने अन्नपूर्ण पोस्टले लालपूर्जा विहीन बनकरियाको समस्याका बारेमा आफ्नो सम्पादकीय उठाएको छ। बनकरियाको पनि यो हो भूमि शीर्षकमा।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। वीर अस्पतालको कोविड जन्य संक्रामक फोहोर असुरक्षित रूपमै उठाउन सरसफाई कर्मी बाध्य, नयाँ पत्रिका दैनिकले छापेको छ। संक्रमितले प्रयोग गरेका मास्क र अन्य मेडिकल जन्य वस्तुको सम्पर्कबाट संक्रमण सजिलै अर्को व्यक्तिमा सर्न सक्छ। भाइरसको संक्रामक दर अनुसार विभिन्न वस्तुमा जीवित रहन सक्ने भएकाले निर्मलीकरण गर्नुपर्ने हुन्छ। कोविड जन्य फोहोरबाट त झन संक्रमण सजिलै फैलिन सक्छ। कोविड वार्डबाट निस्किने फोहोर अनिवार्य अटोक्लेव गर्नुपर्छ। यसमा अस्पतालहरूले व्यवस्था गर्न मिल्दैन, जीवाणु विज्ञ डाक्टर सन्तोष दुलाल भन्नुहुन्छ। तीन दिनदेखि लगातार परेको पानीका कारण उठ्न नसकेको वीर अस्पतालको फोहोर आइतबार बेलुका सरसफाई कर्मीहरू गाडीमा भर्दै थिए। फोहोर उठाएर सिस्टोल पुर्याउनु पर्ने हतारोमा रहेका संकलकहरूको मुखमा न मास्क थियो न फेस सिल्ड। अस्पतालका सरसफाई कर्मीका अनुसार तीन दिनदेखि थुपारिएको फोहोर कोविड वार्डबाट निकालिएको हो। तर संक्रामक फोहोर संकलन गर्दा संक्रमण हुन सक्ने जोखिमलाई अस्पताल र फोहोर उठाउने जिम्मा लिएको कम्पनीले व्यवस्था गर्दा सरसफाई कर्मी असुरक्षित अवस्थामै काम गर्न बाध्य भएका हुन् नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
सरकारले आम सर्वसाधारणलाई स्थानीय तहबाट नागरिकता प्रदान गर्ने गरी तयारी अघि बढ़ाएको छ। गृहमन्त्री बालकृष्ण खाँडले कार्यभार सम्हालेको छ महिनापछि गत सोमबार गृह प्रशासन सुधार कार्ययोजना 2078 सार्वजनिक गरिएको हो। कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ। त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने गरी मन्त्रालयले योजना बनाइरहेको छ। गृह प्रशासन सुधार कार्ययोजना नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यो तयार पारेको हो। गृह प्रशासन सुधार कार्ययोजना नागरिकता स्थानीय तहबाटै 10 विषयमा 206 क्रियाकलाप समावेश राजधानीले खबर छापेको छ।
2071 सालमा लगानी बोर्डको सहभागितामा भएको एक अध्ययनले भारतबाट प्राकृतिक ग्यास आयात गरेर नेपालमा रासायनिक मल कारखाना स्थापना असम्भव भएको देखाएको थियो। तर त्यो अध्ययन विपरीत लगानी बोर्ड आफैले भारतबाट प्राकृतिक ग्यास आयात गरेर कारखाना खोल्ने योजना अघि बढ़ाएको छ। ऊर्जा र कृषि मन्त्रालयका साथै अन्य सरकारवाला निकायसँग कुनै समन्वय नगरी वास्तविक भन्दा झण्डै 4 गुणा बढ़ी बिजुलीको महसूल राखेर विश्लेषण गर्दै प्राकृतिक ग्यास सस्तो भन्दै कारखाना खोल्ने योजना अघि बढ़ाइएको हो। गत वर्षमा रातिको समयमा 500 मेगावटसम्म खेर गएको तथा आगामी हिउँदमा 1000 मेगावटसम्म बिजुली खेर जाने प्रक्षेपण गरिरहेका बेला र भारतले बंगलादेशबाट ग्यास आयात गरेर नेपाललाई दिनुपर्ने अवस्था रहे पनि स्वदेशी बिजुलीबाट सम्भव हुँदाहुँदै आगामी 50 वर्षसम्म परनिर्भर हुने गरी कारखाना खोल्ने गरी प्रतिवेदन तयार गरेको हो। ग्यास आयात गरेर मल कारखाना खोल्ने योजना कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू छोटकरीमा। गत एक असार र 15 साउनको बाढ़ी पहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाका संरचना मरम्मत गरी वैशाखसम्म काठमाण्डुमा पुनः पानी ल्याउन अहिले मुहान सफाई चलिरहेको छ। 14 माघदेखि हेडवर्क्स र सुरुङबाट दैनिक 500 ट्रिपर गेग्रान पन्छाइँदैछ। मेलम्चीको मुहानबाट दैनिक 500 टिपर गेग्रान पन्छाइँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। नारायणी दरबार संग्रहालय परिसरमा रहेको बगैंचा पुनर्निर्माण हुने भएको छ। बगैंचा मासेर रेस्टुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैंचा पुनर्जीवित हुन लागेको हो। नारायणी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैंचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ। नारायणीको बगैंचा र बंकर पुनर्निर्माण हुने गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ र गोर्खापत्र योसँगै निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल हाइब्रिजको डिजाइन स्वीकृत भएको प्रसंग पनि छापेको छ। द्रुत मार्गको प्याकेज 1 र 2 सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ। सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत, 2 महिनाभित्र सर्वे सकेर निर्माण थालिने गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले 3 अर्बसम्मका निर्माण ठेक्का राष्ट्रिय प्रतिस्पर्धा मार्फत गर्ने निर्णय गरेको छ। अब 1 अर्ब रूपियाँ भन्दा माथिका ठेक्कामा नेपाली निर्माण कम्पनी सहभागी हुन विदेशी कम्पनीसँग संयुक्त उपक्रम ज्वाइन्ट भेन्चर गर्नुपर्ने बाध्यता हटेको छ। 3 अर्बसम्मका ठेक्का स्वदेशी ठेकेदारले नै गर्न पाउने नयाँ पत्रिकाले छापेको छ। नेपालको प्रमुख श्रम गन्तव्य खाड़ी र मलेसियामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी सरकारले विद्युतीय राहदानी सेवा विस्तार गरेको प्रसंगलाई कारोबारले अग्रपृष्ठमा छापेको छ र अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सीमानाका फेरि खुला गर्ने भएको प्रसंग अन्नपूर्ण पोस्टले छापेको छ। यही फेब्रुअरी 21 विदेशी पर्यटकलाई प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्टक मोरिसनले सोमबार जानकारी दिनुभएको छ। विदेशी पर्यटकलाई अब अस्ट्रेलिया खुला, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धन्यवाद दिँदै रत्नावली शर्मा र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।